नमस्कार, कार्यक्रम मैले जे भोगेबाट म प्रकाश पन्त। तपाईँ कार्यक्रम मैले जे भोगे हरेक बिहिबार बिहान 7:30 बजेदेखि करिब 15 मिनट रेडियो भेरी एफएम 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ। साथै तपाईँ हामीलाई www.radiobheri.com.np मा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी त्यस्ता व्यक्तिको जीवन भोगाई प्रस्तुत गर्छौँ जो अहिलेसम्म पढिएको छैन, देखिएको छैन र सुनिएको पनि छैन, अर्थात् नेपथ्यको परिवर्तित कथालाई प्रस्तुत गर्छौँ। कार्यक्रममा हामी तपाईँ हाम्रै जीवन भोगाई सुन्छौँ र सुनाउँछौँ। आज कार्यक्रममा हामी त्यस्तो व्यक्तिको जीवन भोगाई सुन्छौँ जो जिरोबाट व्यवसाय सुरु गरेर हिरो बन्न सफल हुनुभएको छ।
लगानीको हिसाब गर्ने हो भने करिब करिब चाहिँ 4-5 करोडको लगानी चाहिँ सबै ठाउँमा चाहिँ अहिलेसम्म मेरो 20 वर्षको चाहिँ मेरो एउटा व्यावसायिकको इतिहासमा चाहिँ लगभग 4-5 करोडको चाहिँ एउटा प्रोपर्टी चाहिँ छ।
पत्र पत्रिका बेचेर आफ्नो व्यवसाय सुरु गर्नुभएका उहाँले अहिले करिब 60 जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिनुभएको छ, जसले अँध्यारालाई उज्यालो र निराशालाई आशामा बदल्न प्रेरणा दिन्छ भन्ने विश्वास हामीले गरेका छौँ। प्लस टू पढ्नको लागि सुर्खेतको वीरेन्द्रनगर आउनुभएका उहाँले 20 वर्षको उमेरमा व्यवसायमा हात हाल्नु भएको थियो। व्यवसाय प्रतिको निरन्तरता र इमान्दारिताले उहाँले पुस्तक पसलबाट राम्रो आम्दानी मात्र गर्नु भएन, सुर्खेतमा एउटा सफल व्यवसायीको पहिचान पनि बनाउनु भयो।
मेरो आफ्नो एनालाइसिस भनेको पसिना नबगाएसम्म, श्रम नगरेसम्म, काम नगरेसम्म चाहिँ कहीँ जस छैन भनौँ न, उपलब्धि हासिल हुँदैन, यो कुरा के प्रश्न गरेँ। अर्को कुरा चाहिँ विश्वास गर, म सबभन्दा मलाई एउटा मेरो खट्किएको भनेको मुख्य कुरा विश्वास रहेछ।
सुर्खेतकै कहलिएको सिस्ने पुस्तक पसलका सञ्चालक उदिराम डाङ्गीले जिरोबाट कसरी व्यवसाय सुरु गर्नुभयो, व्यवसाय गर्दा के कस्ता चुनौती आइपरे, जीवनमा कस्ता आरोह र अवरोहहरू आए, उहाँले 37 वर्षको यो उमेरसम्म कस्तो सुख र दुःखको अनुभूति गर्नु पर्यो, अब सुनौ उहाँको जीवन भोगाई।
खास मैले व्यवसायिक सुरुवात गरेको करिब 55 सालबाट हो, 18 वर्ष भयो, तर अलिक गति लिएको, अलिक व्यवसाय रूपमा फर्मल्ली भनौँ न दर्ता गरेर, व्यवसाय फर्म दर्ता गरेर अब सुरु गरेको 15 वर्ष भयो, 58 सालदेखि नै हो। सुरुमा पत्रिकाको हकर हो, पत्र पत्रिकाहरू चाहिँ हरेक व्यवसायीहरूको विभिन्न चाहिँ सङ्घ संस्थाहरू अफिसको घर दैलोमा चाहिँ अफिसमा चाहिँ पुर्याउने गर्थे। स्थानीय सुर्खेतबाट निस्किने केही पत्रिकाहरू, सुर्खेत पोस्ट, जनचासो, देउती भन्ने पत्रिका थियो 57-57 र काठमाडौँबाट आउने चाहिँ जनआह्वान, जनादेश, घटना र विचार भन्ने, विचार विमर्श भन्ने, साप्ताहिक विमर्श आदि आदि पत्रिकाहरू आउँथे त्यति बेला, त्यसको चाहिँ वितरण गर्ने गर्थे। सुरुवात चाहिँ मेरो हकरबाट हो, मेरो व्यवसाय सुरुवात।
अनि त्यसपछि
बिस्तारै बिस्तारै 55 सालको वैशाखमा हो, वैशाख 5 गते हो जस्तो लाग्छ, सुर्खेत बस पार्कमा रु 200 भाडा तिरेर घुम्ती, सानो घुम्ती, एकजना पोखरेल बुवा हुनुहुन्थ्यो क्याम्पस रोडको, अनि उहाँले 200 रुपियाँमा घुम्ती भाडा, त्यसैमा चाहिँ अनि पत्रपत्र राखेर बिहानै 4 बजे उठेर गाडीहरूमा लिएर बेच्ने, दिनमा पनि बेच्ने, अनि गाडी जाँदाखेरि यसो 1 किलोमिटरसम्म चाहिँ यसो कहिले बाङ्गेसम्म, कहिले धुलाबिरसम्म विभिन्न अनि बजारको चोक चोक गल्ली गल्लीमा यसरी चाहिँ पत्रपत्रिकाहरू नै बेच्ने गर्थे र बजारबाट, स्थानीय बजारबाट लिने गर्थ्यो पत्रिकाहरू। त्यति बेला सङ्गम पुस्तक पसल, मिलन कोशी सेन्टर भन्ने थियो, प्रभात पुस्तक पसल, यिनीहरूबाट पत्रपत्रिका चाहिँ मैले ल्याएर बेच्ने गर्थेँ। साइन्समा चाहिँ जनचुमावीमा एसएससी 53 सालमा 54 सालमा चाहिँ प्लस टू जोइन गरेँ। त्यही प्लस टू पढ्दा पढ्दै चाहिँ विभिन्न कारणले पढ्ने वातावरण अब अलिक बनेन, प्रशासनले पनि अलिक दुःख दियो, विभिन्न बाहनामा चाहिँ विभिन्न चाहिँ आरोप प्रत्यारोप लगाएर अब गिरफ्तार गर्ने आदि काम गर्यो, पढ्ने वातावरण पनि बिग्रियो, साइन्स अब पढाइ मेरो अधुरै भयो। त्यसपछि म यता आर्ट्ससम्म चाहिँ वीरेन्द्र बहुमुखी क्याम्पसमा पढेँ, प्रमाणपत्र तह चाहिँ। म कलेजमा जाँदाखेरि पनि झोलामा चाहिँ हिमाल पत्रिका भन्ने, नेपाल आदि केही खबर पत्रिकाहरू, मासिक मूल्याङ्कनहरू, केही साप्ताहिक पत्रिकाहरू पनि झोलामा लिएर कलेजमा जान्थेँ। साथीभाइले चाहिँ पत्रिका किन्नुहुन्थ्यो, पढ्नुहुन्थ्यो, कसैले रेस्पेक्ट राम्रो गर्नुहुन्थ्यो, कसैले अलि इन्सल्ट पनि गर्नुहुन्थ्यो। अनि दिनमा 200-300 रुपियाँ मैले चाहिँ पत्रिकाबाट कमाउँथेँ, अनि त्यसैले मैले चाहिँ गुजारा चाहिँ गर्थेँ। खास गरी 58 साल 59 सालतिर चाहिँ अलिक व्यापार वृद्धि भयो, विशेष गरी अब क्याम्पस नजिकै बसपार्क भएको हुनाले र विशेष गरी साहित्यिक पाठ्यपुस्तकहरू कथा कविताहरू रचनाहरू विभिन्न मनोरञ्जन कविताहरू लगायत विभिन्न जीवनीहरू आदि पत्रिका पसलहरूबाट बढी बिक्री हुने गर्थ्यो। पछि पत्र पत्रिका बेच्दा बेच्दै डटपिन कापी पनि राखेँ अलिअलि। क्याम्पसतिर गयो भने बिएडको एमएडको आइएडको त्यति बेला आइएड पनि फेज आउट भएको थिएन शिक्षा क्याम्पसको। विद्यार्थीकोलाई अलि अत्यावश्यक केही सामग्रीहरू पनि अलिअलि खोजखाज गरेर राखेँ, वाहनाको सामान राखेँ। अनि राख्दै राख्दै गर्दाखेरि व्यापार बढ्दै गयो बिस्तारै बिस्तारै, अन्यत्र नपाइने सामान पनि मैले चाहिँ खोजी ल्याइदिएँ। नोटहरू विभिन्न सिलेबसहरू गाइड गेस्टहरू त्यति मात्र नभएर मैले विद्यार्थीको केही शैक्षिक कामहरू परीक्षा फारम भरिदिने कामहरू त्यसै गरी सर्टिफिकेट ट्रान्सक्रिप्ट प्रोभिजन माइग्रेसन निकाल्ने काम अहिले पनि गरिरहेको छु। म निरन्तर 58 सालदेखि नै सुरु गरेको हो। एकदम जटिल कामहरू काठमाडौँ गर्ने कामहरू एकदम कमभन्दा कम पैसामा 20,000 खर्च हुने ठाउँमा मात्र 2,200 रुपियाँमा 10,000 खर्च हुने ठाउँमा चाहिँ म 1,200 चाहिँ काम चाहिँ गर्दै विद्यार्थीको चाहिँ त्रिभुवन विश्वविद्यालयबाट मेडिकल काउन्सिलबाट एसएलसी बोर्डबाट के अरे सिटिभिटीबाट नागरिक लगानी कोष बिमा संस्थान कर्मचारी संयोग लगायत चाहिँ निजामती किताबखाना लगायतका थुप्रै ठाउँहरूबाट चाहिँ जो दोस्रो व्यक्तिले गर्न मिल्ने कामहरू चाहिँ मैले चाहिँ सुरु गरेँ।
सुरुमा कति रुपियाँ लगानी गर्नुभएको व्यवसाय सञ्चालन गर्दाखेरि?
खास मेरो सुरुको लगानी एकदमै शून्यबाट भनौँ न, थोरैबाट हो, 2 रुपियाँ 4 रुपियाँबाट हो। तर मेरो चाहिँ एउटा कोसे ढुङ्गा जस्तो के छ भने 2055 सालको जो एसएससीको रिजल्ट हो त्यति बेलाको गोर्खापत्र पत्रिका चाहिँ टाइममा आउने गर्दैनथ्यो यहाँ सुर्खेतमा, 2-3 दिन पछि आउँथ्यो। एकजना मेरो मित्रले चाहिँ नाम त उहाँको याद छैन, जुम्लाको हुनुहुन्छ, उहाँ चाहिँ काठमाडौँ सुर्खेतको आएको फ्लाइटमा चाहिँ एयरपोर्ट झर्नु भएछ। त्यसपछि उहाँले त्यो पत्रिका चाहिँ आफ्नो बच्चाको रिजल्ट हेर्ने किसिमले काठमाडौँ किन्नुभयो, तर रिजल्ट निस्किएदिनमा उहाँले चाहिँ सुर्खेतमा पत्रिका पुग्यो। त्यसै दिन त्यो सूचना मेरो कानमा पर्यो अनि मैले पनि यसो आइडिया लगाएँ। त्यो पत्रिका त 10 रुपियाँ मूल्य पर्थ्यो त्यति बेला, मलाई 50 रुपियाँमा दिन्छु, मलाई त्यो पत्रिका दिनुहोस् र तपाईँले रिजल्ट हेरिसक्नु भएछ तपाईँको बच्चाको मलाई दिनुहोस् भने मैले त्यो पत्रिका ल्याएर आएँ। त्यो पत्रिका आएको भन्ने सूचना यति फास्ट पुग्यो कि गाउँ गाउँ बस्ती बस्तीमा गल्ली गल्लीमा पुग्यो कि मान्छे त क्युका क्यु लाइन, अनि मैले ठेक्नै सकिनँ। मान्छे यति ठुलो हुल भयो, यति ठुलो मान्छेको मास आयो पसलमा, ठेक्नै सकिएन। त्यो साइकलमा पत्रिका चेपेर म चाहिँ घन्टाघर अगाडिको अहिले जो मञ्च छ त्यहाँ गएँ। मञ्चको माथि चाहिँ मैले पत्रिका राखेर बसेँ, जति मान्छे अनि तल क्यू सिस्टम गरेर लाइनबाट अनि रोल नम्बर लिने, एउटा रोल नम्बर हेरिदिएको ₹5 लिने, पासबुक लिने, फेलबुक लिने गरेको थिएन। पछि त स्कुल वाइज आउनुला, एउटै स्कुलको तपाईँको 100 जनाको विद्यार्थीको, 50 जनाको, 30 जनाको, 18 जनाको, 20 जनाको यस्तो विद्यार्थी विद्यालय प्रहरू आउनु लाग्यो कि कन्ट्याक्टर। त्यति बेलाको मेरो आमदानी करिब करिब 3500 रुपियाँ चाहिँ मेरो व्यवसाय लगानीको ठुलो खुट्किला हो। अहिले हटिया लाइनमा किराना पसल गर्नुहुन्छ, मेरो आफन्तमा नाता पर्छ, लमाना किराना पसलको गौतमजी हुनुहुन्छ। उहाँसँग चाहिँ केही कापी कलमहरू केही मसलभन्दा सामग्रीहरू उहाँ किराना पसलमा बिक्री नभएको, उहाँले खाद्यान्न बढी गरेँ तर खाद्यान्नमा किराना यो स्टेसनरी सामान पनि राखिदिए ल्याउनु भएको छ उहाँले, खालि 42,000 जस्तो लाग्छ मलाई त्यति बेला। मामाले भन्छ मसँग सामान त्यति थन्किरहेछ, लगेर बेच्नु नि त, बेचेर पैसा दिनु होला भन्नुभयो क्या उहाँले। त्यसपछि मैले चाहिँ त्यो सामान ल्याएँ, पसल पुरै भरियो 42,000 सामान, अहिले त तपाईँको चाहिँ तपाईँको 5 लाख भएर आएको सामान। त्यो सामानको शोभाले अनि बाहिरबाट आउने, काठमाडौँबाट आउने, बुटोलबाट आउने, इन्डियाबाट आउने, नेपाल आउने, विराटनगर बिरिङमा आउने, जो कम्पनीको मान्छेहरू बस पाएर झर्छन्, हो यत्रो सामान पसल घुम्तीमा यत्रो सामान, यत्रो मान्छे भिडभाड छ, यस्तो व्यापार भइरहेको छ, कस्तो राम्रो डटमेन्ट बिक्री भएको, कापी कलम बिक्री भएको, पुस्तक पनि बिक्री भएको, कस्तो राम्रो, अनि हाम्रो पनि सामान बेच्दिनुहोस् न, अनि हाम्रो यो सामान उत्पादन गरेर हामीसँग यो डिलर छ, यस्तो सामान हामीसँग पाइन्छ, यसो रेट यति हो। अनि उहाँहरूले भन्दाखेरि मलाई लोकलबाट किन्यो भन्दा त उहाँहरू सस्तो पर्ने, अनि उहाँहरूले सामान दिँदै गर्नुभयो, मैले विश्वास जितेँ, सामानको पैसा पनि तिरेँ मैले। इमान्दार छ मुख्य कुरा, इमान्दारी त हो, मैले बेमान कसै गरेर पैसा तिरेँ त मेरो व्यापार बढ्दै गयो। 2062 सालतिर अनि व्यापारले राम्रो गति लियो, गति लिइसकेपछि मैले चाहिँ मानिकेज बरदसको दाय हुन्छ अनि उहाँले मलाई 35,000 रुपियाँ चाहिँ जमानी बसिदिनु भयो। म एकदम उत्कृष्ट बचत गर्दा थिएँ त्यति बेला, 5,000 मेरो बचत आधारमा 35,000 चाहिँ त धर्टी मलाई 40,000 रुपियाँ चाहिँ प्राइम बाउदी सहकारले चाहिँ 2062 सालतिर मलाई दियो, सहकारले चाहिँ लोन दियो। त्यति बेलाको 40,000 त मैले धेरै काम गरेँ, मैले त 40 कम्पनीसँग काम गर्न सजिलो भएको, मलाई विभिन्न कम्पनीसँग काम गर्न सजिलो भयो, त्यो लगानी एउटा भयो आधार। त्यसो व्यापार बढ्दै गयो, व्यापार बढ्दै गर्दै जाँदाखेरि लाखको पनि एक दिनको लाख रुपियाँको पनि बिजनेस हुँदै गयो। त्यसै मैले पिपिरामा सानो जग्गा लिएँ, 2 कट्ठा जग्गा, र एउटा व्यवसाय गर्दै गर्दै जाँदाखेरि अलि असहज अलि पाइक परेन। पिपिरामा 2-2 बजे थियो बसाइ, अलिक पाइक परेन, पाइक नगर्दाखेरि घर चल्लो गऱ्यौँ, अलि पैसा पनि कमाइ गर्दै थियो। मेरो एकजना आफन्त एक दुईजना आफन्तले मलाई सहयोग गर्नुभएको थियो त्यति बेला, परिवारसँग सचल्लो भयो। वीरेन्द्रनगरभित्रै कतै किन्नु भन्ने कुरा भयो, अनि अहिले चाहिँ क्याम्पस रोडमा भएको जुन पसल छ यसैमा चाहिँ 64 सालमा यो घरको एक तला बनेको थियो त्यति बेला, अनि यो घरको चाहिँ मूल्य त्यति बेला चाहिँ 13,50,000 एक तला घर जग्गा सहित। मैले चाहिँ तलको 2 कट्ठा जग्गा पनि दिएँ, घर पनि दिएँ, 8 लाखको त्यो मेरो मूल्याङ्कन भयो तलको, अनि यहाँ मैले 5 लाख रुपियाँ उहाँलाई थपेँ, अनि यो घर लिएँ। यो घर लिइसकेपछि अनि पछि 64-65 सालतिर अनि घर लिने बित्तिकै मैले चाहिँ अनि व्यवसाय पनि यता पनि गरेँ उता पनि गरेँ, बिस्तारै अब आफ्नै घरमा सेटल गरेँ।
जस्तो 0 रुपियाँबाट सुरु गरेको व्यापार अहिले कति पुग्यो?
अब अहिले त कारोबार मेरो अहिले अब अहिले कस्तो छ भने म अहिले करिब करिब म अहिले 10-11 ठाउँमा चाहिँ छु, मेरो विभिन्न ठाउँमा लगानी छ, मेरो विभिन्न ठाउँमा चाहिँ कहीँमा पार्टनरसिपमा छु, कहीँमा सिङ्गल छु। अब करिब करिब मैले 1 करोड हारारी चाहिँ अब 2 छेर लगानी गरिरहेको छु, मैले यहीँको यो आम्दानी हो होइन। पसल पनि मेरो करिब 2.5 करोडको पसलै छ, अनि 1 करोड बराबर लगानी करिब मैले चाहिँ भ्यालुभ्यू कटेजमा गर्दैछु, लगानी भइरहेको छ अहिले होइन। अहिले 1 लोटी नै सञ्चालन गरिरहेको छु भ्यालुभ्यू कटेज, पहिले पार्टनरमा थियो अनि अहिले भर्खर सञ्चालनमा आएको छ, त्यसलाई व्यवस्थित गर्दैछु। 1-2 अरू पनि जस्तै रेडियो प्रदेश एफएम पनि भर्खर अब सञ्चालनमा परीक्षण प्रसारहरूमा छ, अब यो यसमा पनि मेरो लगानी छ, अब मिलेर गरिरहेको छ 2-3 साथीहरू। दैनिक पत्रिका निश्चित छ, त्यसमा पनि छ। कृषि सम्बन्धी एउटा चाहिँ एग्रो फर्म पनि छ, त्यसमा पनि जोइनमा छु। विद्यार्थीको कन्सल्टेन्सीको काम गर्छु। काठमाडौँ पनि दिल्ली बजार मेरो अफिस छ, त्यहाँ पनि मेरो चाहिँ 10-20 लाख रुपियाँ त्यहाँ पनि लगानी भएको छ, र मेरो 1.5 करोड बजारमा उठाउनु पनि छ पैसा, ऋण पनि छ होइन। समग्रमा चाहिँ कुरा गर्ने हो भने ल वार्षिक चाहिँ अहिले प्रत्यक्ष रूपमा रोजगारको हिसाबले चाहिँ सबै ठाउँको सबै कर्मचारी सबै जो 50-60 जना मान्छे प्रत्यक्ष रोजगार पनि छ। लगानीको हिसाब गर्ने हो भने करिब करिब चाहिँ 4-5 करोडको लगानी चाहिँ सबै ठाउँमा चाहिँ अहिलेसम्म मेरो 20 वर्षको चाहिँ मेरो एउटा व्यावसायिक इतिहासमा चाहिँ अब 4-5 करोडको चाहिँ एउटा प्रोपर्टी चाहिँ छ।
पुर्ख्यौली घर रुकुम भएका डाङ्गीले 2055 सालतिर पत्रिकाको हकरबाट व्यवसाय थाल्नुभएको थियो। अहिले वीरेन्द्रनगर 9 क्याम्पस लाइनमा सिस्ने पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका डाङ्गीको सफलताको रहस्य चाहिँ के हो नि?
सर्व नै रहेछ मुख्य कुरा। म 18-19 घन्टा काम गर्थेँ, अहिले पनि गर्छु म काम, अझै पनि गर्छु 17-18 घन्टा काम गर्छु। मेरो आफ्नो एनालाइसिस भनेको पसिना नबगाएसम्म, श्रम नगरेसम्म, काम नगरेसम्म चाहिँ कहीँ जस छैन भनौँ न, उपलब्धि हासिल हुँदैन, यो कुरा के प्रश्न गर। अर्को कुरा चाहिँ विश्वास गर, म सबभन्दा मलाई एउटा मेरो खट्किएको भनेको मुख्य कुरा विश्वास रहेछ, आत्मविश्वास रहेछ होइन, त्यो ध्यान दिनुपर्ने रहेछ व्यवसाय गर्ने मान्छेले होइन। मुख्य कुरा इमान्दारिता र श्रम नै रहेछ। मैले अहिले एउटा आफूले चाहिँ अब श्रम नगरेसम्म चाहिँ इमान्दार भएर पनि भएन, श्रम वा इमान्दारी त विश्वास नै रहेछ सफलताको लागि। लगानी भन्ने कुरा जुट्दो रहेछ, यदि परिश्रम गर्यो भने, पसिना बगायो भने, निरन्तरता दियो भने त्यो लगानी चाहिँ हुँदो रहेछ, विश्वास गर्दो रहेछ, दोस्रो मान्छेले विश्वास गर्दो रहेछ। यो ठाउँमा आउनुमा मेरो चाहिँ मेरो घरको पुँजी होइन, म सबै अरूको विश्वासमा यहाँसम्म आएको हो, र पसिना नै हो मेरो मुख्य कुरा। र विशेष गरी म मेरो परिवारलाई चाहिँ जुन किसिमले मलाई चाहिँ यो ठाउँमा आउनलाई साथ दिए, मुख्य कुरा मेरो परिवारको र मेरो एउटा लगनशीलता र 2 जनाको पसिना हो, परिवारले साथ दिएर नै हो खास।
लगानी बिना नै व्यवसाय सुरु गर्दा उहाँले जीवनमा कस्ता चुनौतीहरूको सामना गर्नु पर्यो?
जति बेला म चाहिँ एसएलसी पास गरेर जन्मै पढ्न आएँ, पढ्दा पढ्दै गिरफ्तारी परेको म 11 कक्षाको साइन्स रजिस्ट्रेसन फर्म सुटेको, थुप्रै साथीहरू अरू पनि रजिस्टर पढ्नु भएको थियो। म त्यति बेला पुलिसको गिरफ्तारीमा परेँ, विभिन्न पत्र पत्रिकाको विभिन्न चाहिँ आतङ्कारीको अब एउटा संज्ञा दिएर अब गिरफ्तार गर्यो। त्यति बेला मेरो पढाइ बिग्रियो, त्यो एउटा ठुलो चुनौती त्यति बेला मैले बिहोर्नु पऱ्यो, म लामो समय हिरासत बस्नु पऱ्यो। 2.5 वर्षसम्म चाहिँ आमा गुमाएँ होइन, मैले खास आमाको घर परिवारको खासै माया पाइनँ, फुबुहरूसँग मामा घरमा यस्तै यस्तै बस्यो, मसँग मेरो भन्ने केही भएन, आफ्नो धितो छितो केही पनि भएन, आफूले जे लगानी गर्न चाहँदा चाहँदै पनि आफ्नो नाममा सम्पत्ति केही नहुँदाखेरि ब्याङ्कले पनि अब पत्याएन भनौँ न, अब अरूको दाइभाइ साथीभाइहरूको चाहिँ जग्गा जमिन राखेर मन्जुरनामा लिएर लगानीको वातावरण बनाएर एउटा विश्वासमा काम गरियो होइन।
छोटो समयमा सफल व्यवसायीको छवि बनाउन सफल हुनुभएका डाङ्गीको भावी योजना भने यस्तो छ।
फर्दर मेरो प्लानिङ भनेको मैले सोचेको मेरो मनमा आएको कुरा भनेको अन्तिममा म हाइड्रोमा जाने हो, ऊर्जामै मैले देखाएको छु सबभन्दा सुरक्षित लगानी, र त्योभन्दा अगाडि कृषि, जुन कृषि उपज छ अहिले एकदमै परनिर्भर छ, 70% बढी सामान आयात बाहिरबाट हुन्छ, जति अहिले हामीले प्रयोग गरेर चाहे बिउ बिजन, एक दिन अहिले जसरी नाकाबन्दीको तपाईँको चाहिँ यो जसरी अहिले नाकाबन्दीमा समस्या भयो यो फ्युलको, एक दिन बिउमा हुनेवाला छ, धानको बिउ नपाएर, मकैको बिउ नपाएर, गेडागुडी तरकारीदेखि लिएर फलफुलको बिउ नपाएर यहाँको चाहिँ पुरा सुक्खा जमिन पुरै बाँझो हुनेवाला छ बिउ रोकिने बित्तिकै।
सानो लगानीबाट पनि सफल व्यवसायी बन्नका लागि उहाँका सुझाव यस्ता छन्।
सरकारलाई दिने सुझाव, मैले यो प्रदेशको मान्छेलाई दिने सुझाव, अथवा यहाँको अर्थशास्त्रीहरूलाई, अथवा यहाँको चाहिँ बुद्धिजीवीहरूलाई, अथवा यो क्षेत्रका विशेषज्ञहरूलाई दिने सुझाव के हो भने, स्रोत साधन यहीँ छ, ढुङ्गो माटो गिटी बालुवा काठ दाउरा वन जङ्गल खानी खनिजहरू रत्नपत्थरदेखि लिएर जडीबुटीदेखि लिएर स्रोत साधन प्रशस्त हामीसँगै छ, अब यसलाई चाहिँ प्रोसेसिङ, यसको एउटा उत्खनन, यसको एउटा त्यता भएको चाहिँ यसलाई औद्योगिकरणमा लिने, यसलाई आत्मनिर्भर अर्थतन्त्र बनाउनलाई एउटा औद्योगिकरण लिनाले एउटा राज्यको पोलिसी पनि बनाउनु पऱ्यो। पहिला हामी पनि लाग्नुपर्छ आफ्नो ठाउँबाट, हामी युवाहरू, बेरोजगार युवाहरू विदेशमा भएकाले स्वदेशमा ल्याउनु पऱ्यो, र जति यहाँ अहिले छरिएरको पुँजी छ त्यसलाई पनि एउटा चाहिँ रचनात्मक काममा प्रयोग गर्नुहुन्छ। अहिले थुप्रै फजुल खर्च भएको छ।
उदिराम डागीको जीवन भोगाई सुनिसकेपछि सानो लगानीबाट पनि ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने प्रश्न हुन्छ। आर्थिक रूपमा कमजोर हुँदैमा केही फरक पर्दैन, इच्छा शक्ति भए सानै लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने डाङ्गीको कथा र अनुभवबाट सिद्ध हुन्छ। उदिराम डाङ्गीका यिनै जीवन भोगाइसँगै आजलाई कार्यक्रम मैले जे भोगेको समय सकिएको छ। यदि तपाईँलाई कार्यक्रमप्रति कुनै जिज्ञासा, प्रतिक्रिया वा सुझाव भए हामीलाई पत्रचार वा टेलिफोन सम्पर्क गर्न सक्नुहुन्छ, त्यस्तै इमेल पनि गर्न सक्नुहुन्छ। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम मैले जे भोगे, रेडियो भेरी 98.6 र 102.7 MHz, वीरेन्द्रनगर 8, सुर्खेत। फोन नम्बर 0883-522-445, इमेल ठेगाना हो radiobheri@gmail.com। अर्को हप्ता यसै समयमा पुनः भेट्ने वाचा गर्दै कार्यक्रमबाट बिदा हुन्छु। नमस्कार।